अच्छा धन्यवाद छ जेरमायाजीलाई। अबको समय चाहिँ म थोरै कुरा बाँड्नेछु अनि प्रभुको वचनबाट हाम्रो नारायणघाटको सेवकाईको विषयमा चाहिँ चित्रहरूसहित जेम्स भाइले देखाउनुहुनेछ पर्सि अनि त्यहाँ उनले गरिरहेको सेवाहरूलाई। अनि म चाहिँ प्रभुको बोलावट पाएर नारायणघाट गएको 4 वर्ष भयो अनि खासै यही मिसन कन्फरेन्स पछि नै तुरुन्तै हामी नारायणघाट गएको थियौँ अनि तर 4 वर्ष बितिसकेछ थोरै समय अनि अझै अरू वर्षहरू आउँदैछन् प्रभु यदि पर्खनु भयो भने। अनि सिक्ने काम अनि प्रभुमा बढ्ने काम चाहिँ कहिले पनि नसिद्धिने काम हो भन्ने कुरा म स्पष्ट हुँदै आइरहेको छु। म सिक्दैछु अनि म बढ्दै पनि छु तर थुप्रै सिक्न छ थुप्रै बढ्न छ अनि प्रभुको काम चाहिँ थुप्रै छ हामीले भ्याउँदैनौँ। चितवनमा हामी केही परसम्म जाने गर्छौँ अनि नक्सामा हेर्दाखेरि चाहिँ थोरै ठाउँ देखिन्छ तर जति हामी यात्रा गर्छौँ हरेक बाटो पछि त्यहाँ हरेक अरू बाटोहरू छन्, एउटा सिधा बाटो हुन्छ नि अरू सानो सानो बाटोहरू अनि हामी त्यो सिधा बाटो जान्छौँ तर त्यो सानो बाटोमा थुप्रै ठाउँहरू छ जहाँ पुगिनु परेको छ अनि हामीलाई थप खेतालाहरू चाहिएको छ अनि प्रभुले यस्तो कन्फरेन्सहरूबाट हृदयहरूमा बोल्नुहुन्छ अनि यो चाहिँ राम्रो मौका हो तपाईँले आफ्नो जीवनलाई प्रभुमा समर्पण गर्ने निर्णय गर्न। यदि तपाईँको उद्देश्य अर्कै छ भने अनि प्रभुले तपाईँको हृदयबाट बोझ हाल्नुभएको छ भने परमेश्वरलाई हस भन्न, उहाँप्रति नम्र हुन अनि मेरो जीवनमा प्रभुको काम गर्ने निर्णय चाहिँ मेरो जीवनकै ठुलो निर्णयहरूमध्ये हो, प्रमुख निर्णयहरूमध्ये हो। एउटा चाहिँ उहाँलाई उहाँतर्फ फर्कनु थियो पश्चाताप गरेर साँचो हृदयले अनि अर्को चाहिँ उहाँको सेवा गर्ने निर्णय अनि विवाहको निर्णय पनि ठुलो निर्णय हो। तर यो सेवाको निर्णय चाहिँ यस्तो निर्णय हो जुन निर्णय गर्दा हामीले हाम्रो केही बहुमूल्य कुराहरूलाई हामीले नाइ भन्नुपर्ने हुन्छ र प्रभुसँग आफ्नो उहाँको आफ्नो क्रुस उठाउनलाई उहाँलाई हस भन्नुपर्ने हुन्छ। तर यो कुरा चाहिँ म निश्चित साथ भन्न सक्छु मेरो 4 वर्षको सानो अनुभवमा कि यो चाहिँ कहिले पनि पछुतो गर्नु नपर्ने निर्णय हो। तपाईँले कहिले पनि मैले बेकार प्रभुको सेवा गर्न रोजेछु भन्नुपर्ने छैन, त्यो दिन कहिले पनि आउने छैन। तर तपाईँ अझै प्रभुलाई चिन्नुहुनेछ, अझै उहाँमा बढ्नुहुनेछ उहाँको कामको लागि। त्यसैले म पनि आग्रहपूर्वक विन्ती गर्न चाहन्छु तपाईँहरूको हृदयमा प्रभु बोल्दै हुनुहुन्छ भने हृदयलाई कठोर नबनाउनुहोस्। फारोले एकचोटि कठोर बनायो, दुईचोटि बनायो, तिनचोटि बनायो, चारचोटि बनायो, त्यसपछि उसको हृदय बदलिन नसक्ने गरी कठोर भयो। हामीले हुँदैन भनौँला हुँदैन भनौँला अनि हामी झन् झन् कठोर हुन सक्छौँ। त्यसैले प्रभुले हामीलाई नम्र हृदय दिनुभएको होस्। त्यसैले अहिले थोरै समय म 2 तिमोथी 4:1-5 बाँड्न चाहन्छु। दोस्रो तिमोथी 4:5 मुख्य गरी 5 पद तर 1-5 पद नै हामी हेर्नेछौँ। दोस्रो तिमोथी 4:1-5 लेखिएको छ, यसकारण परमेश्वर र प्रभु येशु ख्रीष्टका सामु म तिमीलाई कडा आज्ञा गर्दछु, जसले आफ्नो आगमन र आफ्नो राज्यमा जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ, वचन प्रचार गर, समयमा असमयमा तयार बस, सारा सहनशीलता र शिक्षाले दोष देखाइदेऊ, हप्काऊ, अर्तिदेऊ, किनकि यस्तो समय आउनेछ जब तिनीहरूले खाँटी शिक्षा सहने छैनन् तर चिलाउने कानहरू भएका हुनाले आफ्नै अभिलाषाहरू अनुसार तिनीहरूले आफ्ना निम्ति शिक्षकहरूको थुप्रो लाउनेछन् अनि तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काउनेछन् र दन्त्य कथाहरूतिर लगाउनेछन्। तर तिमी चाहिँ सबै कुरामा सचेत हौ, दुःख उठाऊ, सुसमाचार प्रचारकको काम गर, आफ्नो सेवा पुरा गर। म छोटो प्रार्थना गर्न चाहन्छु। पिता, यो समय तपाईँको वचनबाट बोलिदिनुहोस् अनि हामीलाई तपाईँको कामप्रति हाम्रो आँखाहरू पुरै खोल्नलाई अनि आज्ञाकारी हुनलाई सहायता गरिदिनुहोस् पिता। प्रार्थना गर्छौँ मलाई पनि सहायता गरिदिनुहोस् तपाईँको नम्रतामा यो कुराहरू बाँड्नलाई. धन्यवाद छ प्रभु येशूको नाममा, आमेन. यहाँ चाहिँ सन्दर्भ के छ भने यो दोस्रो तिमोथी चाहिँ पावलको अन्तिम पत्र हो. पावल कैदमा छन् नेरोको शासनमुनि र अब छिट्टै शहीद बनिनेवाला छन्. उसको दोष एउटै थियो, के थियो भने सुसमाचार प्रचार गर्नु. अनि यही दोषको कारण पावल कैदमा थिए. अनि यही दोषको कारण पावलले तिमोथीलाई भन्दै थिए, दोस्रो तिमोथीमा हामी पल्टाउने छैनौँ, मेरो विषयमा नलजाऊ तिमोथी, सुसमाचारको विषयमा नलजाऊ. सुसमाचारको विषयमा हामी लजाउन सक्छौँ, हामीलाई लाज लाग्न सक्छ, हामीलाई गाह्रो हुन सक्छ, तर पावलले भन्दैछन् नलजाऊ, दुःख उठाऊ. त्यसैले दोस्रो तिमोथी चाहिँ पावलको विदाई पत्र हो, बाई बाई भन्दैछन् पावलले. त्यसैले अब उसको पुरै हृदय यहाँ खनाएको देख्छौँ. पहिलो तिमोथीमा चाहिँ पावलले परमेश्वरको घर र कसरी चल्ने त्यो कुरा सिकेर छन् भने, दोस्रो तिमोथीमा चाहिँ अब ठुलो घर अर्थात् यहाँ क्रिस्चियन नाम गरेको व्यक्तिहरू थुप्रै हुनेछन्, जसले शिक्षकहरूको थुप्रो लाउनेछन्, भक्तिको भेष धारण गर्नेछन् तर त्यसको शक्ति इन्कार गर्नेछन्. यस्ता व्यक्तिहरू हुनेछन्, यो ठुलो घर हुनेछ, रायोको दाना त्यो रुख बन्नेछ. क्रिस्चियन भन्नेहरू ठुलो सङ्ख्यामा हुनेछन्, यहाँसम्म कि आकाशका चराहरू आएर बास गर्नेछन्. तिमोथी, यो सत्य त्यागको समय हो. तर तिमोथी, तिमीसँग परमेश्वरको वचन छ. तीन अध्यायको 14-17 त्यही भन्दैछन् पावलले, तिमीसँग परमेश्वरको वचन छ जुन सिद्ध छ, जसले चाहिँ एउटा व्यक्तिको भूल दोष देखाउन, शिक्षा दिन, सुधार्न, धार्मिकताको सम्बन्धमा तालिम दिन लाभदायक छ, बढ्न सक्छन् मान्छेहरू. अनि 4:1 भन्छन्, यस कारण तिमीसँग त्यो छ तिमोथी, यस कारण म अब यहाँ केही भन्दैछु. त्यसैले यो खण्डमा अनि विशेष गरेर 5 म जोड दिन चाहन्छु. त्यहाँबाट 4 कुराहरू हामी हेर्नेछौँ. पहिलो चाहिँ पावलले भन्दैछन् सुसमाचार प्रचार गर, सुसमाचार प्रचार गर्नुपर्छ. पहिलो कुरा हामी यो देख्छौँ. यो कस्तो आज्ञा हो? 4:1 भनेको छ, यो चाहिँ कडा आज्ञा हो. अनि यो यति कडा छ, यो गम्भीर गवाहीको कुरा हो कि पावलले भन्दैछन् म चाहिँ तिमीलाई परमेश्वर र प्रभु येशु ख्रिस्टका सामु यो आज्ञा दिँदैछु. परमेश्वर जसले संसारलाई प्रेम गरेर आफ्नो पुत्र दिनुभयो, अनि प्रभु येशु ख्रिस्ट उहाँको पुरै नाम प्रयोग गरेको छ. प्रभु अर्थात् उहाँ परमेश्वर हुनुहुन्छ, परमेश्वर शरीरमा प्रकट हुनुभयो. येशु उहाँ मुक्तिदाता हुनुहुन्छ. ख्रिस्ट उहाँ चुनिएको जन, उहाँ प्रतीक्षा गरिएको व्यक्ति उहाँ हुनुहुन्छ. अनि उहाँको सामु म तिमीलाई यो कडा आज्ञा दिँदैछु, सुसमाचार प्रचार गर. महान आज्ञा, वचन प्रचार गर र सुसमाचार प्रचार गर. यो आज्ञा किन यति कडा आज्ञा हो? किनभने यो परमेश्वरको प्राथमिकताको विषय हो. लुक्का 15 हामी देख्छौँ, त्यहाँ चाहिँ 900 भेडाहरू थिए जो सँगै थिए. कतिवटा हराएको थियो? एउटा हराएको थियो. अनि गोठाला चाहिँ के गर्छ? 900 ती छोड्छन् अनि एउटालाई खोज्नलाई जान्छन्। अब त्यो 900 प्रेम नगरेको त होइन, तर उसको प्राथमिकता त्यो एउटा हराएको भेडा, अनि परमेश्वरको प्राथमिकता पनि एउटा हो. तर हिजो म पास्टर ट्यान्स त कुरा गर्दै थिएँ सिङ्गापुरको विषयमा, उहाँले भन्नुभयो थुप्रै चर्चहरू छन्, इन्डिपेन्डेन्ट ब्याप्टिस्ट भन्छ आफूलाई, तर उनीहरू सुसमाचार सुनाउन कहिले पनि जाँदैन, उनीहरू डराउँछन्। किन त्यस्तो भएको? किनभने यो मण्डलीले भन्दैछ हामी 900 खुसी छौँ, हामी 900 सन्तुष्ट छौँ, हामीलाई पुगेको छ, 900 पर्याप्त छ. तर त्यो एउटा हराएको भेडालाई वास्ता छैन भने, खास परमेश्वरसँग एउटै मन छैन भने हामी देख्छौँ. तपाईँ त्यस्तै हुनुहुन्छ? तपाईँले भन्नुभएको होला म त भेटाइएको छु, म सन्तुष्ट छु. रमाहट तब हुन्छ जब एउटाले एउटा भेटाइन्छ. साँचो रमाहट तब हुन्छ जब एउटा त्यहाँ फर्केर आउँछ. तपाईँ के त्यो हराएको पुत्र उडाउ पुत्रको दाजु जस्तै हुनुहुन्छ कि? त्यहाँ सब रमाहट भइरहेको थियो किनभने एउटा छोरो फर्केर आएको थियो, तर ऊ खुसी छैन. हुन त बुवाकै छोरा हो, अनि कति सदस्यहरू त्यस्तै हुन्छन्, हुन त परमेश्वरकै सन्तान हुन्, तर गनगन गरेर आउँछ, मैले यस्तो पाइनँ, मैले त्यस्तो पाइनँ, मैले अगुवाई गर्न पाइनँ, मैले गिटार बजाउन पाइनँ. त्यो एकातिर राख्नुहोस्, पिताले भन्नुभयो ऊ फर्केर आएको छ, जीवित भएको छ, यसमा चाहिँ आनन्द मनाऊ. तपाईँ त्यो हराएको पुत्रको दाई पो हुनुहुन्छ कि जसलाई वास्ता छैन। त्यसैले यो कडा आज्ञा हो किनभने यो परमेश्वरको प्राथमिकताको विषय हो, अनि यो कडा आज्ञा हो किनभने ख्रीष्ट आउँदै हुनुहुन्छ, यो सत्य त्यागको समय हो, ख्रीष्ट न्यायकर्ता हुनुहुन्छ। एक पदमा त्यही भनेको छ, यसकारण परमेश्वर र प्रभु येशु ख्रीष्टका सामु म तिमीलाई कडा आज्ञा गर्दछु, जसले आफ्नो आगमन र आफ्नो राज्यमा जिउँदा र मरेका अर्को के गर्नुहुनेछ प्रियहरू, न्याय गर्नुहुनेछ। यसको अर्थ हो ख्रीष्ट आउँदै हुनुहुन्छ, यो अन्तिम समय हो। अन्तिम समय कहिले सुरु भयो, ख्रीष्टकै पालामा। हिब्रूमा त्यही भनेछ, हिब्रू एकमा, यी अन्तिम दिनहरूमा आफ्नो पुत्रद्वारा बोल्नु भएको छ भनेको अन्तिम दिन सुरु भइसक्यो, अहिले सुरु भएको होइन, 2000 वर्ष अगाडि सुरु भएको। तर हामी देख्छौँ यहाँ यो सत्य त्यागको समय हो। नामधारी ख्रिस्टियनहरू थुप्रै छन् जसलाई हराएकोहरूको फिक्री छैन, जसलाई फिक्री नै छैन, परमेश्वरसँग एकै मन छैन, तर हाम्रो आँखा ख्रिस्टतर्फ लागेको छ। ख्रिस्टले भन्नुभएको छ म आउँदैछु, कहिले आउनुहुन्छ थाहा छैन, सायद यसै घडी, हामी जान्दैनौँ स्वर्गमा अहिले के भइरहेको छ, हामीलाई थाहा छैन, सायद ख्रिस्ट सिंहासनबाट उठिसक्नु भयो होला, हामीलाई थाहा छैन ख्रिस्ट अब आउँदै हुनुहुन्छ होला ढोकातर्फ, हामीलाई थाहा छैन कुन बेला ख्रिस्टले प्रधान स्वर्गदूतलाई भन्नुहुनेछ तुरै फुक, अनि उसले तुरै फुक्न थाल्नेछ पप पप, अनि आखिरी तुरैमा हामीलाई थाहा पनि हुने छैन, आँखा खोल्दाखेरि हामी महिमित शरीरमा हुनेछौँ। यो कुराले हामीलाई उत्साहित बनाउँछ, तर विश्वासीले कहिले पनि बिर्सिनुहुन्न, ख्रिस्ट आउँदै हुनुहुन्छ, हामी बाटो हेर्छौँ, तर अहिले एक सेकेन्डमै हामी बदली हुनेछौँ, हो यो रमाइलो कुरा हो, छिटो गर्नुहोस् प्रभु, तर त्यसपछि तुरुन्तै हामी न्याय आसनको सामु उभिनेछौँ। थाहा छ तपाईँहरूलाई, अबको एक मिनटभित्र तपाईँको हिसाब किताब सुरु हुनसक्छ। ख्रिस्टले यहाँ भनेको छ उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नुहुन्छ, उहाँको राज्यमा त्यही गर्नुहुनेछ उहाँले, तर अहिले पनि जिउँदाहरू अर्थात् जसले ख्रिस्टलाई पाएका छन्, मरेकाहरू जसले ख्रिस्टलाई विश्वास गरेका छैनन्, हरेकको न्यायकर्ता ख्रिस्ट हुनुहुन्छ, अर्थात् तपाईँको पनि न्यायकर्ता ख्रिस्ट हुनुहुन्छ। ख्रिस्ट आउँदै हुनुहुन्छ, उहाँले न्याय गर्नुहुनेछ, अनि तपाईँकोबाट उहाँले कति पाउनुहुनेछ, तपाईँले कति बुझाउनुहुनेछ उहाँलाई, तपाईँलाई साँच्चै स्याब्बास छोरा प्रसन्न भएर भन्नुहुनेछ कि त्यो भन्न पाउनुहुने छैन। त्यसैले यो कडा आज्ञा हो, यो प्राथमिकताको कुरा हो। तर पाँच पदा सुसमाचार कसरी सुनाउने हो, पाँच पदा भनेको छ पहिलो कुरा, दोस्रो कुरा हामी देख्छौँ, पहिला हामीले हेऱ्यौँ सुसमाचार सुनाउनुपर्छ, दोस्रो कुरा हामी यहाँ देख्छौँ सचेत हुँदै सुसमाचार प्रचार गर्नुपर्छ। पाँच पद हेरौँ यहाँ भनेछ, तर तिमी चाहिँ सबै कुरामा सचेत हौ, कति कुरामा, सबै कुरामा। ख्रिस्टीय जीवन चाहिँ युद्ध हो, डेभिड अङ्कलले सिकाउनु भएको चाहिँ शत्रुहरू वरिपरि छन्, कहीँबाट आक्रमण हुन सक्छ, हाम्रो युद्ध छ संसार शरीर सैतान, अनि हामी निरन्तर हेरिरहनुपर्छ। सचेत हुनु भनेको चाहिँ मत्त नहुनु भन्ने अर्थ, अर्थात् त्यहाँ मात लाग्ने केही खाएको छैन, यसको अर्थ पुरै होसमा छ, ऊ मातेको छैन, तर खालि रक्सीले मात्र मताउँदैन प्रियहरू, मताउने कुरा चाहिँ संसारको कुनै पनि कुराले मताउन सक्छ। तपाईँलाई याद छ लुका 4 अध्यायमा जब शैतानले येशूलाई परीक्षा गर्यो, त्यहाँ के भनेको छ, छिनभरमै शैतानले संसारको सारा राज्य देखायो, कति कति बेरमा, छिनभरमा। तपाईँलाई थाहा छ जवानहरू, शैतानले तपाईँलाई गरेर संसारले दिन सक्ने कुरा देखाउन सक्छ एकैछिनमा, एकैछिनमा तपाईँ अमेरिकाको डिबी पर्छ तपाईँलाई, एकैछिनमा तपाईँको हजारौँको जागिर पाउनुहुन्छ, सर्टिफिकेटहरू, टाइम लाग्दैन शैतानलाई। तर हाम्रो सोच चाहिँ कहाँ छ, त्यसले चाहिँ हाम्रो हेर्ने दृष्टिकोणलाई फरक पार्छ। येशू हल्लिनु भएन, तपाईँ नि आरामदायी जीवन, राम्रो आम्दानी, सुन्दर घर, बगैँचा भएको, राम्रो कुर्सी, तातो चिया, आज शनिबार ठिक छ, त्यो शैतानले प्रतिज्ञा गर्ने कुराहरू हो, तर त्यो ईश्वरीय होइनन्, ती सबै बितेर जाने कुराहरू हुन्। प्रभुले दिनुभएको सुसमाचारको हामी फिक्री गर्दैनौँ भने हामीहरू विश्वास योग्य दासहरू होइनौँ, हामीले कहिले पनि स्याबास सुन्ने छैनौँ। तर तेस्रो कुरा हामी यहाँ देख्दछौँ कि दुःख उठाउँदै सुसमाचार प्रचार गर्नुपर्छ। सुसमाचार प्रचार गर्ने काम, तपाईँले खोज्नुभएको कुनै एउटा आरामदायक घुम्ने कुर्सीको काम जस्तो सजिलो छैन, यहाँ दुःख उठाऊ भनेको छ। अनि दोस्रो तिमोथीमा मात्रै करिब चार पटक यो दुःख भनेको छ अनि एकचोटि कष्ट भनेको छ पावलले यो दुःख उठाउने काम हो जस्तै तिमोथी पहिलो दोस्रो तिमोथी एकको बाह्रमा हामी हेऱ्यौँ त यहाँ भनेको छ यही कारणले म पनि यी दुःखहरू भोग्छु पावलले भन्दैछ म यी दुःखहरू भोग्छु म मृत्युसम्म जान तयार छु अनि के म लजाएको छैन म लजाएको छैन प्रभुको काम संसारको दृष्टिकोणबाट हेर्ने हो भने लाज लाग्ने काम हो संसारले भन्छ है यो त काम गर्दैन तर संसार त मूर्ख छ लाइक यो त यो कति ठुलो काम हो भनेर तर तपाईँले पनि यो ठुलो काम हो भने देख्नु भएको छैन भने तपाईँ मूर्ख हुनुहुन्छ दुःख उठाऊ साथै दोस्रो तिमोथी दुईको तीनमा पनि पावलले भन्दैछन् यसकारण येशु ख्रिस्टको असल सिपाही झैँ दुःख उठाऊ सिपाहीहरूलाई सजिलो छैन जेरोमा टानलाई सजिलो थिएन होला सिपाही झैँ दुःख उठाउँदाखेरि है सजिलो छैन दुःख तर अर्को पद भन्न चाहन्छु दोस्रो तिमोथी तिनको बाह्र त्यहाँ पनि भनेछ दुःख कष्ट सतावट तिनको बाह्रमा यहाँनिर हो ख्रिस्ट येशुमा भक्तिपूर्वक जिउन चाहनेहरू कतिजना सबै सतावटमा पर्नेछन् तर कसरी जिउन चाहनेहरू भक्तिपूर्वक है एउटा निष्क्रिय ख्रिस्चियन होइन भक्तिपूर्वक जिउन चाहनेहरू तपाईँ ट्र्याक्स लिएर हिँड्ने गर्नुहोस् अनि सतावट सुरु हुन्छ तपाईँ ट्र्याक्सलाई च्यापेर राख्नुहोस् त्यहाँ छैन केही पनि सजिलो छ तपाईँ गाडीमा चढ जाँदा कोहीसँग नबोल्नुहोस् सुसमाचार सजिलो छ सतावट छैन तर बोल्न थाल्नुहोस् त्यहाँ सतावट सुरु हुन्छ तर के साँच्चै तपाईँ भक्तिपूर्वक जिउन चाहनुहुन्छ है कि सन्तुष्ट हुनुहुन्छ उनान्छेमा सतावट नपरिकन आनन्दले धेरैजनाले सुसमाचार नसुन्ने कारण यही हो तर हामीले स्पष्ट देख्यौँ कि सतावट हाम्रो ख्रिस्टीय जीवनको एउटा हिस्सा हो प्रभुको योजना हो अनि त्यसको लागि हामी धन्यवादी हुनुपर्छ अनि यो कुरा मैले स्पष्ट झन् बुझ्न पाएँ चौथो कुरा हामी के देख्छौँ भने दोस्रो तिमोथी चारको पाँचबाट सुसमाचार प्रचारको विषयमा यो चाहिँ हाम्रो सेवा प्रमाणित गर्ने काम हो यहाँ भनेको छ आफ्नो सेवा पुरा गर अर्थात् पुरा रूपले प्रमाणित गर हाम्रो सेवा पुरा गर्ने काम हो यसरी नै हो हामीले हाम्रो सेवालाई प्रमाणित गर्ने खालि मुक्ति पाएको व्यक्तिहरूलाई मात्र जोड दिएर होइन त्यो पनि छ महान आज्ञामा तर हराएकाहरूलाई पनि मैले सुनेको थिएँ स्पर्जनले जुन चर्चमा प्रचार गर्थे मेट्रोपोलिटन उनीभन्दा अगाडि चाहिँ त्यहाँ एउटा प्रचारक थियो डाक्टर जन गिल अनि यति क्याल्भिनिस्ट थियो कि उसले चाहिँ मुक्ति नपाएकाहरूलाई छुट्टै राख्ने गर्थ्यो अनि उसको प्रचारमा त्यहाँतिर ऊ हेर्ने पनि आँट गर्थेन किनभने उसले के सोच्थ्यो भने प्रभु त चुनिएकाहरूको लागि मर्यो तर मैले यता फर्केर ख्रिस तपाईँको लागि मर्नुभयो भनौँला र यो झुट होला त्यसैले म उनीहरूलाई केही प्रचार गर्दिनँ अनि खालि यता विश्वासीलाई प्रचार गर्थ्यौँ त्यो सेवालाई प्रमाणित गरेको होइन हाम्रो आँखा खालि एकतिर छ भने हाम्रो आँखा साँच्चै फराकिलो भएको छैन हामी त ऊ जाग्नु परेको छ अनि हेर्नु परेको छ तपाईँको आँखा कता छ प्रियहरू तपाईँको हराएका साथीहरू छन् तपाईँ स्कुल पढ्नुहुन्छ काममा जानुहुन्छ तपाईँको धेरै हराएका साथीहरू छन् प्रभुले तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ पवित्र आत्मा सिधै आएर ल सुन म सुसमाचार सुनाउँछु भन्नुहुन्न उहाँले तपाईँको आवाजलाई प्रयोग गर्नुहुन्छ तर पहिला तपाईँको हृदय चाहनुहुन्छ है कर्नेलियस कहाँ जब स्वर्गदूत पठाउनु भयो प्रभुले कर्नेलियस कहाँ स्वर्गदूत गएर चाहिँ ल सुन कर्नेलियस अब म सुसमाचार सुनाउँछु भनेनन् जस्तो लाग्छ भनेर भनेनन् तर के गरे जाऊ पत्रुस कहाँ एउटा मुक्ति पाएको पापी छ उसले बताउनेछ तिमीलाई तपाईँ त्यो पत्रुस हुन चाहनुहुन्छ थुप्रै कर्णले तपाईँको बाटोमा पठाउनुहुन्छ प्रभुले कि आफैलाई सान्त्वना दिएर राखिरहनु भएको छ त्यसरी यहाँ भन्दैछन् पावलले तिमोथी आधा हृदयको नहौ आधा हृदयको नहौ तिमोथी आदि काम गरेर सन्तुष्ट नहौ तिमोथी तिम्रो पुरै जीवन देऊ तिम्रो सेवा पूरा गर, तिम्रो पुरै बल देऊ, तिम्रो पुरै योग्यता देऊ, देऊ तिम्रो पुरै, तिमीले जे गर्न सक्छौ त्यो देऊ। त्यो सानो बालकले के दिएको थियो र? पाँचवटा रोटी दुईवटा माछा। तर प्रभुले त्यो प्रयोग गर्नुभयो, मसँग कति छ होइन, कसलाई दिन चाहिरहेको छु मैले, संसारलाई मेरो बल कि प्रभुलाई? तपाईँको पुरै जीवन प्रभु प्रयोग गर्न चाहनुहुन्छ यदि तपाईँ इच्छुक हुनुहुन्छ भने। त्यसैले म अझै बढ्न चाहन्छु प्रभुमा, अनि सुसमाचार प्रचारको काम गर्न चाहन्छु, अनि यो बोझ झन् ताजा भएको छ यी क्लासहरूले। प्रभु बोल्दै हुनुहुन्छ, मलाई थाहा छ म धेरै कमजोर छु, म धेरै कमजोर छु, अनि कतिपटक प्रभुलाई भन्छु, प्रभु तपाईँले मलाई सेवामा राखिरहनु भएको छ किन पनि थाहा छैन, तपाईँ कति धीरजित हुनुहुन्छ प्रभु, उहाँले हामी जस्तै व्यक्तिहरू प्रयोग गर्न चाहनुहुन्छ, तपाईँ इच्छुक हुनुहुन्छ कि हुनुहुन्न? है, सर्वोत्तम देव मालिकलाई जवानको सामर्थ्य देऊ। धेरैले यस्तो भन्छन्, काम गर्छु अनि पेन्सन पाकेपछि झोला बोकेर जान्छु, त्यो सामर्थ्य दिएको होइन, त्यो चाहिँ आफूले खाएर बाँकी रहेको टुक्रा दिएको। प्रभु त सर्वोत्तम पाउने योग्यको हुनुहुन्छ, तपाईँको झुठो पाउने होइन, सर्वोत्तम दिनुहोस् तपाईँहरू सबैले। त्यसैले म यति पढ्न चाहन्छु अहिले प्रभुको वचनबाट।